उसके बाद देखिए, पीछे हमने आदम और हव्वा के किस्से में पढ़ा कि हमने एक दरख्त का खाना तुम पे हराम किया, पढ़ा था ना। ये आयत अब उसके मुकाबले में आ जाए। आप लिख लें पूरे कुरान में, ये वो आयत है जो पूरी शरीयत इस्लाम में हराम चीज़ें हैं, अल्लाह ने उन सब को जमा करके इधर कर दिया। और इतनी नहीं है, सिर्फ चार चीज़ें इस्लाम में हराम है। हुर्रिमत अलैकुम अल-मैतु वद्दमु वल-लहमुल खिंजीर वमा उहिल्ला लिगैरिल्लाहि बिही वल-मुनखनिक़तु वल-मौकूज़तु वल-मुतरद्दियतु वन्नतीक़ा। तुम पर हराम किया गया मुर्दार, एक एक को समझ लेते हैं। मुर्दार क्या होता है? वो जानवर जो खुद मर जाए। देखिए इसको समझ लीजिएगा, बहुत ही अहम बात है, शायद अभी आपको इतना ना समझ आए, लेकिन जब अमेरिका कनाडा में आप जाएंगे तो ये इशू बहुत कॉमन है। वहाँ तो लोगों के लिए, बेचारों के लिए एक बहुत बड़ा ही आजमाइश बन गई है कि अब हम हलाल गोश्त कैसे खाएं और कैसे किया होगा। तो आप देखिए कि जानवर जो भी अल्लाह ने पैदा किए उनकी दो किस्में हैं। एक वो जानवर हैं जो दूध देते हैं, जैसे कैटल्स हैं जिनको आप कहते हैं, गाय भैंस बकरी वगैरह। इसके मुकाबले में कुछ दरिंदे हैं, शेर है, चीता है, गीदड़ है। जो जानवर खाने में चारा खाएगा, सब्जी जैसे आप देखिए चारा खाते हैं जानवर, और वो हलाल है क्योंकि उनके अंदर जो चीज़ जा रही है वो ख़राब नहीं है। लेकिन शेर, अब वो दूसरे जानवर खाता है तो शेर का गोश्त हलाल नहीं है आपके लिए, यही चीज़ दूसरे जानवरों के लिए। दूसरी चीज़ यह है कि जो हलाल जानवर भी है ना, उसकी फिर आगे दो शर्तें हैं। पहली शर्त क्या है कि जब आप उसको ज़िबा करें तो उसकी ये जो रग गर्दन है, यहाँ एक रग होती है जानवर की, हम सब की होती है, जिसको कोई काट दे तो इंसान मर जाता है। रगे गर्दन, इसको हबलुल वरीद भी कहते हैं, तो इसको काटना होता है। वो क्यों काटते हैं? इस रग के काटने से क्या होता है, इंसान मरता नहीं है लेकिन उसका कॉन्शियसनेस ख़त्म हो जाता है। इतना सा कट लगता है जैसे एक सुई के कटने की तकलीफ़ है, उसके बाद उस जानवर को छोड़ दें, वो तड़पता है। जब तड़पता है ना तो सारे जिस्म में जो ब्लड है ना वो सारा उसके रास्ते बाहर आ जाता है। जो बच्चियां साइंस पढ़ती हैं उनको अब अच्छी तरह पता होगा कि जो ब्लड होता है ना, ये हमारे जिस्म में बीमारियों के जरासीम को इधर से उठाता है, इधर से उठाता है। ब्लड का काम वही है जो गटर के पानी का काम है, जिधर से गुजरता है उधर से गंदगी उठाता जाता है, उठाता जाता है, बाद में जाके उसको डंप कर देता है। अब जिस्म में खून जो होता है जानवर के, उसमें गंदगी होती है, बीमारियाँ होती हैं। जब जानवर की पूरी गर्दन इकट्ठी काटेंगे ना आप, तो वो सारा खून जिस्म में जम जाएगा और वो गोश्त में आ जाएगा। इसीलिए वो गोश्त जो लोग खाते हैं, मसाल है कि आप यहाँ से कीवी से गोश्त ले रहे हैं या आप रूमेटिज्म से, जहाँ से भी रेगुलर मीट जो ये लोग खाते हैं, उसके अंदर ब्लड मिला होता है। जब ब्लड मिला तो ब्लड में जानवर को कोई बीमारी थी, उसके भी असर आते हैं, गंदगी भी है। इसीलिए आप देखेंगे कि अमूमन जो लोग खाने पीने में एहतियात नहीं करते वो बहुत मोटे होंगे, जिस्मानी तौर पे बहुत तकलीफ़ें हैं। इसके बरक्स इस्लाम का क्या हुक्म है कि ब्लड निकाल दो। गर्दन काटी, जानवर तड़पा, ब्लड निकल गया। जब जानवर का सारा ब्लड निकला, वो मर गया बेहोश हुआ, बाकी गर्दन काट दें, आप देखेंगे ब्लड बिल्कुल निकला हुआ। अब थोड़ा सा ब्लड बाद में रह जाता है और आप देखेंगे बिल्कुल प्योर होता है, उसकी कोई खैर है, वो आगे सूरत अल्लाह नाम में आएगा। तो ये एक शर्त है। और दूसरा क्या है? बिस्मिल्लाही अल्लाहु अकबर। ये कैसे? जैसे मेरा पेन और आप में से कोई आए और कहे कि एक्सक्यूज़ मी प्लीज़ कैन आई टेक योर पेन, ये एक्सक्यूज़ मी क्या है? आप मुझसे इजाज़त ले रहे हैं, क्योंकि मेरा पेन है ना, तो मैनर्स कहें कि आप मुझसे पूछ के लें। ये जानवर सारे किसके हैं? अल्लाह के। तो बिस्मिल्लाही अल्लाह अकबर कहना क्या है? ओ अल्लाह कैन आई टेक दिस, अल्लाह मैं इसको आपकी इजाज़त से काटती हूँ। बस ये छोटी सी बात है। मुर्गी खा लें, बकरे का गोश्त ले लें, किसी का भी ले लें, अगर ये दो शर्तें हो गई ठीक है। मुर्दार कौन सा है? जो इन दो शर्तों में ना हो। उसके आगे अब चार किस्में आ रही हैं। पहली चीज़ समझ आ गई आपको, ये नहीं खाना। दूसरी चीज़ खून है, ब्लड नहीं खाना। बस आप देखिए जानवरों के, अभी तो बता दिया आपको कि खून के अंदर जरासीम होते हैं, आप जानवर का खून निकालें और घटघट पी रहे हैं, नहीं पी सकते। आप कहेंगे कोई पीता? बिल्कुल पीते हैं लोग जानवर। मैंने एक, अल्लाह रहम करे, एक ऐसी पिक्चर देखी और साथ उसकी डिस्क्रिप्शन थी, नाम भी नहीं लेना चाहती, बुरी बात है, बुरी चीज़ में नाम नहीं लेना चाहिए दूसरों का, लेकिन छोटा सा बच्चा और उसको बारबेक्यू करके रोस्ट करके खा रहा है लड़का उसको, बिलीव मी। और लिख रहे हैं कि जितना छोटा बेबी होगा ना उतना सॉफ्ट होगा। खाते हैं लोग, सांप भी खाते हैं, बिच्छू भी खाते हैं लोग, वो उनकी वो जहरीली चीज़ें निकाल देते हैं, बाकी इंजॉय करते हैं। इस्लाम बहुत बड़ी दौलत है आपके मेरे पास, इसने हमें बहुत सारी खराबियों से बचाया हुआ है, तो लिहाजा खून नहीं पीना। तीसरी चीज़ सुअर का गोश्त, फिक का गोश्त। अब सुअर का गोश्त क्यों हराम है? पहली बात है, अल्लाह ने कह दिया, सुअर भी अल्लाह ने पैदा किया और बकरी भी अल्लाह ने पैदा की। लेकिन याद रखिए दो बातें ज़रूर होंगी, अल्लाह ने जिस चीज़ से आपको रोका है ना, खाने से, पीने से, पहनने से, ओढ़ने से, कोई भी चीज़ से, उसका या तो आपके फिजिकली हेल्थ पे नुकसान होगा उसके खाने में, या इमोशनली स्पिरिचुअली। सुअर के गोश्त में स्पिरिचुअली बहुत बैड थिंग है। आज आपको फीस माना जितनी बुराइयाँ, होमोसेक्सुअलिटी और गंदगी और फजूलियात दिखती है ना, सुअर में वो सारी हैबिट्स होती हैं। हैबिचुअली ये बड़ा गंदा जानवर होता है। फिर इसके अंदर की फिजीक और इंसान की बहुत मिलती है। आज मैंने खुद इसकी देखी हुई है डाइसेक्शन करते हुए, कि जब लोग जान, अब तो मुझे नहीं पता क्या होता है, लेकिन जब नए नए स्टूडेंट्स होते हैं ना, तो उनको डाइसेक्शन में बाज़वा सुअर के जिस्म की चीज़ें दिखाई जाती हैं, क्योंकि इंसान का दिल, उसके हिस्से, उसकी वेंस किधर से आती हैं, इसकी बहुत है। अब होगा क्या कि सुअर को अगर कोई बीमारी होगी ना, तो इंसान अगर उसका गोश्त खाएगा तो एग्जैक्टली वही बीमारी इंसान को फिर ज़रूर होगी, डायरेक्ट इन्फ्यूज़ हो जाती है चीज़। फिर इसके अलावा इसमें बू भी होती है, गंदगी भी है, लेकिन मैंने, आपने तो अल्लाह का हुक्म समझ के इसको छोड़ देना। फिर वो जानवर जो खुदा के नाम किसी और के नाम पर ज़िबा किया गया हो, ये है कौन सी चीज़, चौथी चीज़। इसकी डिटेल्स क्या है, आप देखिए कि अल्लाह के नाम पर अभी का ना बिस्मिल्लाह ही अल्लाह अकबर, ये है अल्लाह का नाम लेना। दूसरी सूरत क्या है कि आप कहते हैं किसी इंसान का नाम लेते हैं, मिसाल है शैतान के नाम पे ज़िबा करती हूँ, या मिसाल है आप कहते हैं जी किसी इमाम के नाम पे ज़िबा करते हैं, किसी पीर की खुशी के लिए करते हैं, ये सारी चीज़ें उसमें आती हैं। या कुछ भी ना लेना कि बस जी ये क्या बात है, ये तो बेकार बात है, इससे क्या है? नहीं, इससे वो जानवर हराम होता है। अब जो मुर्दार था उसकी चार किस्में, वो जो गला घुटकर मर जाए, यानी जानवर के गले में उसकी रस्सी फिर गई वो मर गया, तो नहीं खाएंगे आप। या चोट खाकर, या बुलंदी से गिरकर, या टक्कर खाकर मरा हो, या किसी दरिंदे ने फाड़ा हो, सिवाय इसके जिसे तुमने ज़िंदा पाकर ज़िबा कर लिया हो। वमा ज़ुबिहा अलन नुसुब, और वो जो किसी आस्ताने पर ज़िबा किया हो। या आस्तानों पर ज़िबा क्या किया जाता है, एक शख्स ने आकर नबी सल्लम से ये बात पूछी थी कि नबी सल्लम मुझे ये बताइए कि मैं एक ऊँट की नीयत की थी उसको ज़िबा करूँगा जाकर फलां वादी में, बवाना नाम की एक वादी थी, तो आपने पूछा क्यों कहो, क्यों किया था तुमने ये ज़िक्र, कहा ऐसे ही बस मेरा दिल किया। फिर आपने उसे बहुत डिटेल्स मांगी, बताओ कि वहाँ कोई पत्थर है जिसकी पूजा की जाती है, वहाँ कोई बुज़ुर्ग की कब्र है, कहा कुछ भी नहीं है, तो आपने कहा अच्छा ऐसा नहीं है तो फिर कर लो। तो किसी की खुशी के लिए, बाज़ लोग कहते हैं जी मुहर्रम में सवीलें लगानी है, इमामों के नाम पर खिलाना है, इमामों के नाम पर पिलाना है, तो ये सारी चीज़ें जो हैं ये इस्लाम में इसकी बिल्कुल इजाज़त नहीं है। फ़ायदा मेरा आपका अपना है। इतनी हलाल चीज़ें हैं, हलाल के जिस पे कुछ नहीं काला ने, हराम के जिस पे रोक दिए। पूरे इस्लाम में सब्जियां खाओ, दालें खाओ, ग्रेन्स खाओ, चावल खाओ, रोटी खाओ, जो मर्ज़ी खाओ, लेकिन ये चार कैटेगरीज हैं बड़ी बड़ी, इसके अंडर जो कुछ आएगा वो नहीं खाना, तो क्या मुश्किल है। लेकिन आप देखिए जैसे इब्लीस ने आदम को उसे एक दरख्त के फल के पास कर दिया ना, आज तक मुसलमान जो पैदाइशी मुस्लिम है, कोई रिवर्ट्स भी नहीं है, उनको ये मसला ही नहीं समझ आया कि हम HEB का गोश्त खा सकते हैं कि नहीं, और फिएस्टा से ले सकते हैं कि नहीं, और वॉलमार्ट का गोश्त हम ले सकते हैं कि नहीं। कुछ पैसों का फ़र्क होता है सिर्फ, यकीन करें। हलाल मीट चूँकि थोड़ा बिकता है या ज़्यादा दूर से लाना पड़ता है वो महंगा बिकता है, और जो ये रेगुलर मीट होता है ना ये ज़रा सस्ता होता है। तो कई लोग फिर ये भी चलें छोड़ दें, कच्चे गोश्त का इतना नहीं पूछते, मैकडोनल्ड के बर्गर और केंटकी की चिकन और फलां हम खा सकते हैं, क्या सारा टेस्ट उसी में रह गया, सारा फ्लेवर उसी में रहता है? तो हम अल्लाह ताला से दुआ करते हैं कि हमें इनके बेनिफिट्स और इनके हार्म्स की वजह से नहीं, अल्लाह का हुक्म समझ कर इन चीज़ों से दूर रहने वाला बना दे। क्या हम इतना भी नहीं छोड़ सकते? आप देखिए कि आज तो हमारे पास इतना कुछ है, नबी के पास तो ये कुछ होता भी नहीं था। तो मुझे आपको इसकी फ़िक्र लग जानी चाहिए कि हम अपने आप को किस तरह इन सारी चीज़ों से बचाएं कि जिसकी वजह से ये चीज़ें हमारे लिए आसान हो जाएं, और अल्लाह ताला मुझे आपको इसकी तौफीक दे कि हम अच्छे तरीके से इन कामों को लें। फिर उसके बाद आप देखिए कि अगली आयत में दोबारा कुछ मज़ीद बातें हैं कि जिसके ऊपर तवज्जो दिलाई जा रही है, और इस बात का हुक्म दिया जा रहा है कि दीन अल्लाह की मर्ज़ी का है। उनमें एक और चीज़ जो अल्लाह ने हराम की, वन तस्तक़सिमु बिल-इस्लाम, नीज़ ये भी तुम्हारे लिए नाजायज़ है कि 500 के ज़रिए से अपनी किस्मत मालूम करो। अब ये 500 क्या तीर है, हर दौर का एक रिवाज होता था किस्मत मालूम करना, पामिस्ट्री आज की ज़बान में आप कह लें, सितारों का हाल मालूम करना, मेरा स्टार कैसा है, मेरी शादी उससे हो जाए, मेरा ज्वाइन किससे है। क्या इधर भी ये खुराफात हैं नॉर्वे में? हैं, बच जाइए। देखिए जो कोई ऐसी किसी चीज़ में चला गया उसकी नमाज कबूल नहीं होती, 40 दिन तक उसकी इबादत कबूल नहीं है, और अगर उसने उस बात पर एतबार कर लिया तो दीन इस्लाम से ही उसका हिस्सा ख़त्म हो गया। क्या ज़रूरत है वक्त का हाल पहले से पूछने का। फिर इसी तरह जुआ, गैम्बलिंग, लॉटरी, लॉटो, फिर इस तरह की चीज़ें जिसमें इत्तफाकी आपको माल मिल गया, किसी का सबने लिया लेकिन आपको मिल गया, इस्लाम बिल्कुल नहीं पसंद करता। इसको फिस्क कहा जा रहा है, ये फिस्क है। आप किसी दूसरे की चीज़ों को अपने नाम के साथ लगा लें, अल्लाह ताला आपको कैसे इसकी इजाज़त दे सकते हैं। सीधा सा हमारा दीन है, बस इस पे अमल कीजिए और उसके बाद बस अल्लाह ताला से मदद मांगिए कि मेरे मालिक तू मेरे लिए इन बातों को मानना आसान कर दे। और आप देखिए बहुत सारी ऐसी चीज़ें हैं कि जिसके बारे में लोग कहते हैं जी समझ नहीं आती, हालांकि नबी सल्लल्लाहु अलैहि वसल्लम ने हर चीज़ खोल खोल कर बयान कर दी। इतना क्लियर दीन है हमारा। सही मुस्लिम की एक रिवायत है, 5957 नंबर की हदीस है, जो किसी नजूमी के पास गया, उससे किसी चीज़ के बारे में पूछा, मसला ये कि मुझ पे किसने जादू किया, मेरा दुश्मन कौन है। और कई लोग ला इल्मी में ऐसे करते हैं, पहले खुद ही सोचते हैं हाँ फ़लाँ ने मुझ पे जादू किया, अच्छा फिर वो चल पड़े। अब किसी ने पूछा बताया, अब वो उसका नाम लिया, बहतान हो गया ना उसके ऊपर। का नजूमी के पास चलते हैं, गैब वाले से पूछा बताओ चोर कौन है, ये वो। अगर किसी ने ये सब कुछ किया है या इसमें कुछ भी किया है, 40 रात तक उसकी नमाज कबूल नहीं होगी। तो ये वहम भी नहीं डालने चाहिए कि मुझ पे किसने क्या जादू कर दिया, किस तरह से कर दिया। फिर इसी तरह से आप देखिए कि जब आप और मैं इन सारी चीज़ों में पढ़ते हैं ना, तो हमारा सच्चे दीन से ताल्लुक़ टूट जाता है। 40 दिन तक जब नमाज़ नहीं कबूल होनी, फिर शैतान कहेगा पढ़ो ही ना, चलो छोड़ दो ना, पढ़ने का फ़ायदा क्या होगा, अच्छा ये नहीं होगा। लेकिन आज देखिए हॉरोस्कोप, आज के दौर में देखिए एक्साइटमेंट के नाम पर, इन्जॉयमेंट के नाम पर, और सबसे बढ़ के जो मेरे लिए तकलीफ़ की बात, अब टीवी चैनल्स पे ये चीज़ें बताई जा रही हैं। आप एक कॉल करें, हमसे इस्तखारा पूछें, गैब पूछें, हम आपकी ख़बर बता देते हैं, हम तो वो कर सकते हैं। ये सिर्फ़ और सिर्फ अपने ईमान को बेचने वाली चीज़ें, कभी इन चीज़ों पे ना आए। मैं कहती हूँ अल्लाह का शुक्र कीजिए उसने आपसे गैब छुपाया हुआ है, आप क्यों गैब का हक मालूम कर रहे हैं। कुछ मामले आखिरत पे भी छोड़ दीजिए। फिर इसी तरह आप देखिए किस्मत तीरों से जो मालूम करते थे, ये करो ये ना करो ये ना करो। कुछ लोग पता क्या करते हैं, जैसे किसी ने मुझे कहा कि मैं कुरान खोलती हूँ, तो फिर मैं ऐसे खोलती हूँ, फिर मैं उसको कहती हूँ अल्लाह ताला जो पेज निकल आया ना उसमें मुझे मेरे सवाल का जवाब दे दे। भाई वैसे तो आपने ना लफ्ज़ी तर्जमा पढ़ा ना आपने दौरे कुरान किया, क्या कुरान जो फालगिरी की किताब रह गई, फाल निकालते हैं लोग, गलत तरीका है, बिल्कुल ऐसे नहीं करना चाहिए। तो ये सारी चीज़ें करके एक इंसान अपने आप को रिस्क में ले आता है, अल्लाह ताला मुझे आपको इससे बचा दे। अल्लाह ताला कहते हैं तुम्हारा दीन मैंने तुम पर पूरा कर दिया। हज़रत इब्ने मसूद कहते हैं कि अल्लाह के नबी ने फरमाया जो चीज़ तुम्हें जन्नत से करीब कर सकती है और जहन्नुम से दूर कर सकती है तो मैं इसका इल्म दे दिया गया। यानी डोंट वरी कि अल्लाह के नबी ने कोई चीज़ छुपाई नहीं है कि अब तुम जाके इधर उधर से पूछ के अपनी इन चीज़ों को मालूम करोगे, तो अल्लाह ताला मुझे आपको इसकी तौफीक दे दे। और याद रखिए वो बेहतरीन लोग थे, आज मैं और आप अगर उनको फॉलो नहीं करेंगे तो फिर भटक जाएंगे। नई नई चीज़ें जो हमारी ज़िंदगी में आती हैं, वो सारी चीज़ें बाज़ दफ़ा फितनों का सामान हमारे लिए खड़ा कर देती हैं। और जब आप मैं इनसे बचेंगे इंशाल्लाह अल्लाह ताला हम पे अपनी रहमत करेगा। इसीलिए फरमाया यौमा यईसल्लसी न कफरू मिन दीनिकुम, आज काफिरों को तुम्हारे दीन की तरफ से पूरी मायूसी हो चुकी है, बस तुम इनसे न डरो मुझसे डरो, आज मैंने तुम पर अपने दीन को मुकम्मल कर दिया और अपनी नेमत तुम पर तमाम कर दी और तुम्हारे लिए इस्लाम को तुम्हारे दीन की हैसियत से कबूल कर लिया, बस हलाल और हराम की जो पाबंदियाँ तुम पर आयद की गई हैं इनकी पाबंदी करो। अलबत्ता जो शख्स भूख से मजबूर होकर इनमें से कोई चीज़ खा ले बगैर इसके कि गुनाह की तरफ इसका रुझान हो, तो बेशक अल्लाह ताला माफ़ करने वाला और रहम फरमाने वाला है। ये आयतें जब नाजिल हुई तो यहूद ने मुसलमानों पे हसद किया, वो कहते थे कि ये आयत काश हम पे नाजिल होती, क्या अल्यौम अकमलतु लकुम दीनकुम। आप देखिए कितने पारों से आप पढ़ रहे हैं, यहूद की शरीयत, नसारा की शरीयत, और अल्लाह ताला मुसलमानों को कहते दी एंड तुम पर हुआ। और आपको पता है ना कि लोग एंड के बारे में बहुत क्यूरियस होते हैं, एंड बहुत अच्छा होना चाहिए। तो बेहतरीन दौर आज मेरा आपका दौर है, अल्लाह ताला मुझे आपको इस्लाम की बेहतरीन कदर की तौफीक दे। लेकिन अफसोस की बात है कि आज उस मुकम्मल दीन को हमने बिदात के अंदर जमा कर लिया। जब ये घर बन रहा होता है तो उसमें कुछ भी चेंजेस कर लें, ये बिल्डिंग जब बन रही थी तो आप इसको इधर लंबा कर लें इधर बड़ा कर लें, अब बन चुकी है, ज़्यादा से ज़्यादा आप चेंजेस अंदर करेंगे ना, एक दीवार इधर खींच दें उधर खींच दें वो कर दें। इस्लाम जब नबी सल्लल्लाहु अलैहि वसल्लम के दौर में शरीयत साजी हो रही थी, जो हो गया दैट्स इट। आज इसके बरक्स बिदात आती हैं। इमाम मालिक कहते हैं कि जिसने इस्लाम में कोई बिदत जारी की और इसको अच्छा समझा तो उसने नबी सल्लल्लाहु अलैहि वसल्लम के पैगाम में खयानत की। کیونکہ اللہ کا فرمان ہے کہ الیوم اکملت لکم دینکم، دین پورا ہو گیا. اور دیکھیے سمپل چیز اچھی ہوتی ہے، پیور کمپلیٹ ریلیکسنگ. آپ جتنا کسی کھانے میں نمک، مرچ، ادرک، لہسن، پیاز اور 10 قسم کے مسالے ڈالیں گے نا، چیز کا اپنا ٹیسٹ ختم ہو جائے گا. آج افسوس کے ساتھ کہنا پڑتا ہے کہ یہ قرآن جو اتنا پیور دین ہے، اس کو پڑھنے والے تھوڑے ہوتے ہیں، اور کئی کتابوں میں کئی لکھے وظائف کو پڑھنے والے لوگ بہت سارے ہیں. وہ پڑھیے، لیکن پہلے قرآن پڑھ لیجئے تاکہ آپ کو یہ پتہ چلے کہ کیا چیز اس میں ٹھیک ہے اور کیا چیز اس میں ٹھیک نہیں ہے. اس کے بعد پھر ان کا ایک سوال تھا جس کا تذکرہ کر دیا گیا، یسلونک ماذا احل لہم، لوگ پوچھتے ہیں کہ ان کے لیے کیا حلال ہے، کہو تمہاری ساری پاک چیزیں حلال کر دی ہیں. دین طیب دین ہے، پاکیزہ چیزیں حلال ہیں. وما علمت من الجوارح مقلبین، اور جن شکاری جانوروں کو تم نے سدھایا ہو، یعنی ان کو ٹیم کیا ہو، جن کو اللہ کے دیے ہوئے علم کی بنا پر تم شکار کی تعلیم دیا کرتے ہو، اور وہ جس جانور کو تمہارے لیے پکڑ رکھے اس کو بھی تم کھا سکتے ہو، البتہ اس پر اللہ کا نام لے لو، اور اللہ کا قانون توڑنے سے ڈرو، اللہ کو حساب لیتے کچھ دیر نہیں لگتی. آج تمہارے لیے ساری پاک چیزیں حلال کر دی گئیں. اب آگے ایک بڑے معروف سوال کا جواب ہے، آپ بھی ذرا اسکارف ڈھیلے کر کے سن لیں، کیونکہ بہت سارے لوگ پوچھتے ہیں اور خود نہیں پوچھتے، دوسرے ان سے کہتے ہیں کہ پوچھ کے آئیں، اور وہ کہہ کہ کیا ہم نان مسلم کا کھانا کھا سکتے ہیں، فرسٹ کویسچن. اور سیکنڈ بھی اسی میں آ رہا ہے، کیا نان مسلم عورت سے شادی ہو سکتی ہے کرسچین یا جیو عورت سے؟ دونوں کا جواب بالکل کلیئر کٹ اس ایک آیت میں ملتا ہے، اہل کتاب کا کھانا تمہارے لیے حلال ہے اور تمہارا کھانا ان کے لیے. کون سا کھانا بھائی؟ جو تم اپنا کھا سکتے ہو. اتنی ڈیٹیل سے پڑھ لیا کہ مردار نہیں کھانا، سور کا گوشت نہیں کھانا، تو کیا یہ مسلمان کے گھر سے نہیں کھانا لیکن یہودی کے گھر سے کھانا ہے؟ نہیں کھانا. سمپل سی بات ہے، یہ آیت اصل میں ذبیحہ کے حکم پر تھی، کہ جیسے سلاٹر کرتے وقت، ذبح کرتے وقت ایک مسلمان بسم اللہ اللہ اکبر کہتا ہے اور رگ کاٹتا ہے تو کھا سکتے ہو نا، تو کوئی کرسچین یا جیو بھی اگر یہ دو کام کر لے تو کھا لو. یہ آیت اصل میں ذبیحے کے لیے تھی، لیکن لوگوں نے اس کو بہت زیادہ مشکل کر دیا. ٹھیک ہے، اب آج کے جو گوشت بیچنے والے ہیں یا اسٹورس پہ، کیا وہ یہ وعدہ کرتے ہیں کہ ہم نے ایسا کیا؟ وہ تو نہیں کہتے، وہ تو کہتے ہیں جھٹکا ہے، ہم نے سارا ایک ہی گردن کاٹ دی. تو لہٰذا سمپل سا اس کا جواب ہے، آپ اپنی جیوز کرسچین فرینڈس کے گھر سے کھا سکتی ہیں. کیا؟ نمبر ایک، اس میں کوئی حرام انگریڈینٹ نہ ہو، شراب کا کوئی قطرہ نہ ہو، اس میں کوئی پک کی چربی نہ ہو، کوئی ایسا میٹ جس کو کہ وہ یعنی ایسی جگہ سے خریدیں کہ جہاں یہ اسلامی ذبیحہ کی شرائط پوری نہیں، وہ نہیں کھا سکتے. سبزی تو آپ ہندو کے گھر سے بھی کھا لیں، کوئی حرج کی بات نہیں ہے، شرط یہ ہے کہ پھر اس کو کسی کی بھینٹ نہ چڑھایا ہو کسی کے آگے. یہ بھی بڑی خطرناک بات ہے. آپ دیکھیے کہ کرسچن جیوز کے کھانا، مثال ہے آپ کیک مارکیٹ سے لے کے آتے ہیں، آپ کو بڑا اچھا لگ رہا ہے، آپ کو کیوی کا کیک بڑا پسند ہے، پڑھ لیجئے کہ اس میں کہیں شراب کے وائن کے دو قطرے تو نہیں، پھر نہیں کھانا. اگر صاف ہے، دودھ ہے، جو بھی اس میں چاکلیٹ وغیرہ ڈلے ہیں، جو پیور چیزیں، تو کھا لیجئے، کوئی حرج نہیں ہے. پھر دوسری بات ہے، جو ہندو جو پیگنز ہیں نا، پیگن سمجھتے ہیں نا ریلیجن، بت پرست جو بھی لوگ ہیں، یا جیسے آپ دیکھیے کہ بدھاز ہیں، ان کے کھانے میں ایک بہت کیئرفل رہنے کی ضرورت ہے. وہ جتنا مرضی بھی آپ کو کہہ دینا کہ سبزی ہے اس میں اور کچھ نہیں، لیکن کسی بت کے یا بت ہے تو اس کے آگے جا کے تو وہ تھالی یوں کر دی، آپ کو کیا پتا ہے؟ یہ سوال ہے، یہ حرام ہوگا، کیونکہ اللہ نے خود ہی کہہ دیا وما احل بہ لغیر اللہ، جو غیر اللہ کے نام پر ہوگا اس کو نہیں کھانا. اللہ تعالیٰ مجھے آپ کو اس سے بچا کے رکھے. پہلا سوال پورا ہوا، اب دوسرا سوال، والمحصنات من المؤمنات، اور محفوظ عورتیں بھی تمہارے لیے حلال ہیں، خواہ وہ اہل ایمان کے گروہ سے ہوں یا پھر وہ ان قوموں میں سے ہوں جن کو پہلے تم سے کتاب دی گئی، بشرطے کہ ان کے مہر ادا کر کے نکاح میں ان کے محافظ بنو، نہ یہ کہ آزاد شہوت رانی کرنے لگو یا چوری چھپے آشنائیاں کرنے لگو. اور جس کسی نے ایمان کی روش پر چلنے سے انکار کیا تو اس کا سارا کارنامہ زندگی ضائع ہو جائے گا اور وہ آخرت میں دیوالیہ یعنی بینک کرپٹ ہوگا. اب آپ دیکھیے کہ غیر مسلم عورت سے شادی، یہاں تھوڑا سا آپ ان آیتوں پہ غور فرمائیے گا. محصنات، پاک دامن، شریف لڑکی، جیسے ایک مسلمان گھر کی ہے اسی طرح کی اگر کوئی شریف لڑکی کرسچین یا جیو فیملی کی ہے، بالکل اس کے عقائد میں وہی اسلام دین ہے جو اصل میں کرسچینٹی اور جوئزم تھا، اور اس کو لڑکوں سے دوستی کی عادت نہیں ہے، وہ آپس میں لیونگ ٹوگیدر نہیں ہے، وہ شراب نہیں پیتی، تو جس شرطوں پہ ایک مسلمان عورت سے شادی کی تھی، حق مہر، ولی، ورایت، اس پہ شادی کر سکتے ہو. اب آپ بتائیے کہ آج کے دور میں جو عموماً چند گھروں میں ایسی چیزیں تھیں، اب تو اللہ معاف کرے یہ ایشو کوئی ایشو ہی نہیں لگتا، اب تو یہ ایشو بن گیا کہ عورتیں کیوں نہیں کر سکتی غیر مسلم لڑکوں سے شادی. تو آپ دیکھیے کہ سب سے پہلی شرط تو آج کہاں ٹوٹتی ہے، پہلے لڑکے لڑکی کی دوستی ہوتی ہے. بھئی یہ کیا بات ہو گئی؟ اللہ نے تو کہا تھا کہ شادی اسی ترتیب سے رکھو جیسے ایک مسلمان گھر کے ساتھ ہے. تو آپ دیکھیں یہ جو پہلے سے دوستی کر لینا نا، یہ بہت ناپسندیدہ چیز ہے. لیکن اب مسئلہ کیا کہ سوسائٹی میں سب طرف یہی ہے نا، آگ اور پانی ساتھ ہے، کہیں نہ کہیں دھواں تو نکلے گا. یہ غیر مہذب طریقہ ہے. اسلام میں لڑکیاں اپنے لیے ہسبینڈ نہیں ڈھونڈتی، سچی جو بات ہے، کیونکہ وہ بہت چھوٹی عقل کی ہوتی ہیں، ابھی ان کی عمر بڑی چھوٹی ہوتی ہے. یہ کام پڑھے لکھے سمجھدار عمر رسیدہ پیرنٹس کرتے ہیں. شرط ایک ہے کہ پیرنٹس کی بھی میچورٹی ہو. اب پیرنٹس نے یہ کہہ کے کہنا ہے نہیں جی اپنے گاؤں کا ہی ہوگا تو کریں گے، تو یہ بھی ایک ایشو بن گیا. آپ دیکھ رہے ہیں کتنا سوشل سیٹ اپ خراب ہوا ہوا ہے. پیرنٹس کے پاس دین نہیں ہے اگر رسمی دین ہے، اور وہ برادری سسٹم کو خاندان کو اتنا پروموٹ کرتے ہیں، اب نتیجہ کیا نکلتا ہے کہ وہ لڑکیوں کی شادی کہاں کرنا چاہتے ہیں جہاں ان کا خاندان ہے. سمجھ آ گئی؟ لڑکیوں کی میچورٹی نہیں ہے، لڑکوں کی بھی نہیں ہے. وہ بچپن سے ایسے ماحول میں ہے جہاں ان کو اس کی فکر ہی نہیں کہ یہ لڑکا نماز پڑھتا ہے کہ نہیں. میں کہتی ایک لڑکی ایک لڑکے کو پسند کرے کر سکتی ہے، نو پرابلم. کس بیس پہ؟ یہ بڑا نیک ہے، یہ نمازی ہے. کچھ دیکھیے غیر خاموش قسم کی بھی محبت ہو جاتی ہے، انسان ہے، سچ بولنا چاہیے. سوسائٹی میں ایک لڑکا ہے وہ بہت اسٹرانگ ہے، وہ دین کے کاموں میں آگے ہے، میڈیا پہ ہے، یا وہ بہت زیادہ نماز پڑھتا ہے یا اچھے طریقے سے. اب ایک اچھی دیندار بچی ہے، اس کے ذہن میں آتا ہے کہ ایسے شخص سے میری شادی ہو سکتی ہے، دعا کرے اللہ تعالیٰ اس کے لیے سبب بنا دے گا. یہ تو بات سمجھ آتی ہے. کسی جگہ آپ رہتے ہیں وہاں مل کے لوگ کام کرتے ہیں، لگتا ہے کہ وہاں فلاں سسٹر جو ہے وہ کافی نوبل ہیں، وہ ہمبل ہیں، یا وہ بہت لڑکوں میں نہیں گھلتی ملتی، لڑکے کے دل میں آ سکتا ہے. اب ایک لڑکے کو لڑکی پسند آ گئی، مثال ہے. اچھا یہاں کیا تھا، لڑکے کو لڑکی پسند آئی تو اس کو کیا جاتا ہے؟ وہ ہم پہلے کہتے تھے لو لیٹر، یوں جاتا تھا اندر اوڑی رکھ کے نا ٹک مارتے تھے. اب اس کی کوئی ضرورت ہے؟ وہ ایک کلک ماریں گے بلو ٹوتھ کے ساتھ آئی لو یو. یہ جو لو لیٹر ہے نا، اصل میں وہ غلط طرف جاتا ہے، وہ لڑکی کی طرف نہیں، وہ لڑکے کے باپ کی طرف جانا چاہیے کہ ابا جی ہمیں آپ کی بچی اچھی لگتی ہے، شادی کروا دیں. سمجھ آئیے بات آپ کو؟ یعنی لڑکی کو خط لکھنے کی بجائے اس کے باپ کو لکھنا چاہیے، یہ مسئلہ ہے. اور اگر آپ میں سے کسی کو، مطلب مثال ہے ایک لڑکی کو کوئی لڑکا پسند آ جائے، پھر کیا ہوگا؟ حضرت خدیجہ نے کیا کیا تھا؟ نبی صلی اللہ علیہ وسلم کی امانت دیانت سے متاثر ہوئیں تو خود کسی کے ذریعے پوچھوا دیا، حالانکہ بیوہ تھیں، ان کا آپ کا سوشل سٹیٹس بہت فرق تھا، لیکن کہا کہ آپ کی دینداری سے متاثر ہوں. تو مہذب طریقے سے یہ معاملے ہوں، لیکن اگر آپس میں بیٹھنا، اور جہاں لڑکا لڑکی، میں کہتی ہوں 40 سال کی عمر کے بھی کیوں نہ ہو جائے، ایک دفعہ شادی ہو کے چھٹا ہوا لڑکا لڑکی یا مرد عورت کیوں نہ، جہاں ڈائریکٹ کمیونیکیشن شروع ہوگی نا وہاں ایموشن شروع ہو جاتے ہیں اور غلط فیصلے ہوتے ہیں. میرے پاس ایسی ایک سوال آیا، کئی آتے رہتے ہیں، جس کا خلاصہ یہ ہے کہ وہ عورت تھی پہلے سے میرڈ تھی، پھر بعد میں اللہ نے موقع دیا کہ اکیلی ہوئی، پھر شادی تھی. تو وہ کہہ رہی ہے کہ اسی طرح رشتوں سے بات شروع ہوئی تھی کسی بھی موقع پہ، جیسے کوئی ہوتے ہیں چینلز، اور بعد میں جب قریب ہوئے، کلوز ہوئے، تو پتہ چلا لڑکا اپنے آپ کا، میں نام لیتی ہوں، شیعہ تھا وہ لڑکا، وہ لڑکی نہیں تھی. اب کہہ رہی جب سے مجھے پتا چلا شیعہ، تو میں نے اسے کہا کہ میں تم سے شادی نہیں کروں گی، جو بھی ہوا. تو میں نے کہا ایشو کیا ہے؟ کہتی میں کیا کروں، مجھے اس سے محبت ہو گئی ہے، اب مجھے وہ یاد آتا ہے. یہ کیا نقصان ہوا ڈائریکٹ کمیونیکیشن کا؟ تو شادی کا ایشو اتنا چھوٹا نہیں ہے کہ آپ اتنی چھوٹی سی سمجھ سے یہ کام کر لیں. تو اللہ تعالیٰ سے دعا ہے کہ ہمیں ان معاملات میں درستگی کی بات کرے. پھر آخری بات کروں کہ جو لڑکی سمجھدار ہوگی نا، اور جو لڑکا سمجھدار ہوگا، وہ صرف اپنے چند دن کے ذاتی شوق کی نیت سے شادی نہیں کرتا، وہ آگے سوچتا ہے میرے بچوں کی ماں کیسی یہ بنے گی، یہ میرے بچوں کا کیسا باپ ہوگا. تو اگر لڑکے لڑکیوں کی برین اسٹارمنگ ہوئی ہو تو وہ دین سے متاثر ہو کے تو واقعی کسی سے محبت کر سکتی ہیں اس کے اخلاق سے، لیکن اس کی لکس کو اور اس کی آنکھوں کو اور جھیل جیسی آنکھیں اور وہ جھاڑو جیسی پلکیں، اس سے کیا ہوگا؟ آپ نیلی آنکھوں پہ ریجے کیا ہوئے؟ تو شادی از اے ویری سیریس میٹر، گڑیوں سے گھر نہیں چلتے. تو یہاں یہ ایشو پھر ہمارے سامنے آ گیا کہ آج کے دور میں پھر یہ ہونے لگا. حضرت عمر نے پابندی لگا دی تھی، انہوں نے کہا کہ غیر مسلم عورتوں سے جب شادیاں ہوتی ہیں تو یہ گھروں میں بے دینی لاتی ہیں، یہ لباس حجاب کی کوئی پابندی نہیں کرتی. تو آپ نے منع کر دیا. یہ بات بہت کم لوگ کوٹ کرتے ہیں، لیکن حضرت عمر کی 20 تراویوں کا ایشو سب کو بڑا اچھا لگتا ہے. تو بہرحال یہ ہے کہ سنجیدگی کی بات ہے، یہ کوئی کھیل نہیں ہے. اللہ تعالیٰ سے دعا ہے کہ گھروں کو ٹوٹنے سے بچا دے. پھر فرمایا یا ایھا الذین آمنوا اذا قمتم الى الصلاۃ فاغسلوا وجوہکم وایدیکم الى المرافق، اے لوگو جو ایمان لائے ہو جب تم نماز کے لیے اٹھو تو اپنے منہ اور ہاتھ کوہنیوں تک دھو لو، یہ ہے وضو کا طریقہ آپ کی نماز میں۔ اگر آپ حدیث نہیں پڑھیں گے نا تو بس وضو اتنا ہے۔ آج کے اس بارے میں آپ کو نبی صلی اللہ علیہ وسلم کی حدیث کی اہمیت بار بار سمجھ آ رہی ہے کہ شریعت کو سمجھنا ہے تو حدیث ساتھ لینی پڑے گی۔ کیسے کرو؟ ہاتھ کوہنیوں تک دھو لو، سروں پر ہاتھ پھیر لو اور پاؤں ٹخنوں تک دھو لیا کرو۔ اگر جنابت یعنی ناپاکی کی حالت میں ہو تو نہا کر پاک ہو جاؤ۔ اگر بیمار ہو یا سفر کی حالت میں ہو، یا تم میں سے کوئی شخص رفع حاجت کر کے آئے، یا تم نے عورتوں کو ہاتھ لگایا ہو اور پانی نہ ملے، تو پاک مٹی سے کام لو، بس اس پر ہاتھ مار کر اپنے منہ اور ہاتھوں پر پھیر لیا کرو۔ اللہ تم پر زندگی کو تنگ کرنا نہیں چاہتا، وہ چاہتا ہے کہ تم کو پاک کرے اور اپنی نعمت تم پر تمام کرے، شاید کہ تم شکر گزار بن جاؤ۔ آپ دیکھیے کہ اللہ تعالیٰ نے وضو کی بات کی۔ ادھر وضو کیا ہے؟ جیسے آپ کہیں جانے کے لیے تیار ہوتے ہیں۔ سچ بتائیں، آپ نے پارٹی میں جانا ہو تو شاید پارٹی میں جانے کا زیادہ مزہ آتا ہے یا اس کے لیے تیار ہونے میں زیادہ مزہ آتا ہے؟ تیاری میں مزہ آتا ہے، کیا پہنیں گے، کیا کریں گے، تیاری، میک اپ، کپڑے۔ وہاں جا کر تو اکثر لوگ بکھلائی پھرتے ہیں، وہ تو گھنٹے کی بات ہے، تیاری تو آپ نے 6 ماہ پہلے شادی کی شروع کر دی۔ جب آپ پوری تیاری سے کہیں جاتے ہیں نا تو آپ انجوائے کرتے ہیں، آپ کہتے ہیں واقعی مزہ آ رہا ہے۔ نماز کی تیاری وضو ہے، وضو سے ہی یہ فیلنگس شروع کر دیں کہ آپ اللہ سے ملنے آ رہی ہیں، آپ کی ابھی ملاقات ہونی ہے، آپ اپنے رب کے ساتھ بات چیت کریں گی۔ تو لہٰذا اس طریقے سے اگر آپ نے اپنے آپ کو دیکھا تو انشاءاللہ آپ دیکھیں گے کہ وضو کرنا مشکل نہیں رہے گا، اور وضو کر کے بندہ گناہوں سے پاک ہوتا ہے۔ کس طریقے سے آپ اور میں اپنے آپ کو اس چیز کے لیے رکھیں؟ اچھا، بعض لوگ کہتے ہیں وضو نہ ہوتا تو میں ضرور نماز پڑھتی، اور سردیوں میں خاص طور پر بعض بچے بغیر وضو کے نماز پڑھنا پسند کرتے ہیں۔ تو وضو کو محبت سے کریں، کیونکہ ہر بات میں نبی صلی اللہ علیہ وسلم نے فرمایا جو وضو کا پانی قریب کرتا ہے، پھر کلی کرتا ہے، پھر اس کو ناک میں ڈالتا ہے، تو اس کے ناک کے، چہرے کے، منہ کے گناہ جھڑ جاتے ہیں۔ پھر وہ اللہ کے حکم سے چہرہ دھوتا ہے تو چہرے کے گناہ دھوڑتے ہیں، داڑھی کے گناہ دھلتے ہیں، پھر کونیوں کے، یعنی جس جس حصے سے پانی گزرتا ہے نا وہاں سے گناہ چڑھتے ہیں۔ یہ صحیح مسلم کی روایت ہے 1967، آپ خود جا کے پڑھیں، نماز نبوی میں بھی یہ حدیث موجود ہے۔ ہر حصے کے گناہ دھلتے ہیں، منہ کرتے کلی کرتے ہیں تو منہ کے گناہ دھل جاتے ہیں۔ تو کیا مجھے بتائیے کہ وضو مشکل ہے؟ یہ حدیث اگر آپ اپنے بچوں سے شیئر کریں، اور وہ لوگ جن کو وضو مشکل لگتا ہے تو انشاءاللہ ان کو پھر یہ مشکل نہیں لگے گا، اللہ تعالیٰ میرے آپ کے لیے اس کو آسان کر دے۔ اور اس کے بعد آپ دیکھیے کہ اگر یہاں ہمیں وضو مشکل ہے، گرم پانی، گرم باتھ روم، تو پھر آپ سوچیے کہ اور کہاں مشکل ہوگا۔ ہمارے لیے تو اتنی سہولتیں اللہ تعالیٰ کے حکم سے، اللہ تعالیٰ ہمیں اس پہ عمل کی توفیق عطا فرمائے۔ اور جب آپ اور میں اس نعمت کی قدر کریں گے نا، پھر شکر گزار ہوں گے۔ اور اصل بات نعمتوں کی ہے۔ فرمایا اللہ نے تم کو جو نعمت عطا کی اس کا خیال رکھو، اور اس پختہ عہد کو نہ بھولو جو اس نے تم سے لیا تھا، یعنی تمہارا یہ قول کہ ہم نے سنا اور اطاعت قبول کی۔ ہائی لائٹ کریں، کہہ تو یہ چکے ہو کہ جو کہو گے اللہ اس کو مانوں گی، تو پھر تمہیں صرف چھوٹی چھوٹی باتیں ہی مشکل لگ رہی ہیں تو بڑی باتوں کا کیا ہوگا؟ اللہ سے ڈرو، اللہ دلوں کے راز تک جانتا ہے۔ اے لوگوں جو ایمان لائے ہو، اللہ کی خاطر راستی پر قائم رہنے والے اور انصاف کی گواہی دینے والے بنو۔ کسی گروہ کی دشمنی تم کو مشتعل نہ کرے کہ انصاف سے پھر جاؤ، عدل کرو، یہ خدا ترسی سے زیادہ مناسبت رکھتا ہے۔ اللہ سے ڈر کر کام کرتے رہو، جو کچھ تم کرتے ہو اللہ تعالیٰ اس سے پوری طرح باخبر ہے۔ جو لوگ ایمان لائیں اور نیک عمل کرے، لہم مغفرت و اجر عظیم، اللہ نے ان سے وعدہ کیا ہے کہ ان کی خطاؤں سے درگزر کیا جائے گا اور ان کو بڑا اجر ملے گا۔ رہے وہ لوگ جو کفر کریں اور اللہ کی آیتوں کو جھٹلائیں، تو وہ دوزخ میں جانے والے ہیں۔ اللہ تعالیٰ ہم سب کو بچا کے رکھے۔ اے لوگوں جو ایمان لائے ہو، اللہ کے اس احسان کو یاد کرو جو اس نے ابھی حال میں تم پر کیا۔ صلح حدیبیہ کی طرف اشارہ ہے۔ جبکہ ایک گروہ نے تم پر دست رازی کا ارادہ کیا تھا، مگر اللہ نے ان کے ہاتھ تم پر اٹھنے سے روک دیے۔ اللہ سے ڈر کر کام کرتے رہو، ایمان رکھنے والوں کو اللہ ہی پر بھروسہ کرنا چاہیے۔ اللہ نے بنی اسرائیل سے پختہ عہد لیا اور ان میں 12 نقیب مقرر کی، اور ان سے کہا میں تمہارے ساتھ ہوں۔ ہائی لائٹ کیجیے، بڑے غور سے سننے کی آیت ہے۔ اللہ کی مدد کس گروہ پر ہوتی ہے؟ چاہے وہ مسلمان ہوں یا کوئی مسجد، کوئی ادارہ، کوئی گروہ، کوئی لوگوں کی آرگنائزیشن، جب تک اگر تم نے نماز قائم رکھی۔ لکھیے اپنے لیے، آپ چاہتے ہیں کہ آپ پر اللہ کی مدد آئے، آپ کی مدد کی جائے، تو اس کا طریقہ نمازوں کو قائم رکھنا، دوسری چیز زکوٰۃ دی، اور میرے رسولوں کو مانا اور ان کی مدد کی، اور اپنے اللہ کو اچھا قرض دیتے رہے، تو یقین رکھو کہ تمہاری برائیاں تم سے زائل کر دوں گا۔ अल्लाह अकबर, जो सदक़े हम देते हैं ना, ये हमारे गुनाहों को झाड़ देते हैं। पता नहीं क्या क्या हमसे गुनाह हो जाते हैं, अल्लाह के हुक्म से वो हमारी इन चीज़ों की वजह से दूर हो जाते हैं। अल्लाह ताला हमें पाक करने वाला बना दे। वलउदखिलन्नकुम जन्नातिन तजरी मिन तहतिहल अन्हार, और तुमको ऐसे बाग़ों में दाखिल कर दूंगा जिनके नीचे नहरें बहती होंगी। मगर इसके बाद जिसने तुम में से कुफर कुफर की रविश अख्तियार की, तो हकीकत में उसने सवाज सबील यानी सीधी राह गुम कर दी। फिर ये इनका अपने अहद को तोड़ डालना था। अब ये बड़ी दिल से सुनने लिए आते हैं, इसके बाद इंशाल्लाह हम ब्रेक लेंगे। फिर ये इनका अपने अहद को तोड़ डालना था जिसकी वजह से हमने इनको अपनी रहमत से दूर फेंक दिया और इनके दिल सख्त कर दिए। जब कोई चुनी हुई कौम अल्लाह से अहद करे फिर तोड़ दे, अल्लाह ताला उसको अपनी रहमत से दूर कर देता है। क्या पता चला कि दीन का नाम तो लेना लेकिन वक्त पड़ने पर अमल ना करना। इनके दिल सख्त होते हैं, और उसका दूसरा जो इफ़ेक्ट होता है ना, दिल सख्त होते हैं। अब यहाँ आपको तीनों कौमों की बात मिलेगी, नसारा, यहूद और आज के मुसलमान। जब कुरान सुने और दिल साथ ना हो तो क्या होता है, इन सारी आयतों को इकट्ठा पढ़ के बात करते हैं। अब इनका हाल ये है कि अल्फाज को उलट फेर करके बात को कहीं से कहीं ले जाते हैं। जो तालीम इनको दी गई थी इसका बड़ा हिस्सा भूल चुके हैं, और आए दिन तुम्हें इनकी किसी न किसी खयानत का पता चलता रहता है। इनमें से बहुत कम लोग इस ऐप से बचे हुए हैं। बस जब ये इस हाल को पहुंच चुके तो जो शरारतें भी ये करें वो इनसे ऐन मुतवक्के हैं। आप क्या कीजिए, फाफ वन हो वसफा, इनको माफ़ कर दीजिए और इनकी हरकतों से चश्मपोशी करते रहो। अल्लाह ताला इन लोगों को पसंद करता है जो एहसान की रविश रखते हैं। क्या पता चला कि बास दफ़ा कुरान सुनकर दिल नरम होने की बजाय सख्त होने लगते हैं। वरना ये कैसे हो सकता है कि कुरान सुने बंदा और ना रोए, कुरान सुने और हंसे, कुरान सुनते हुए बोरियत हो और कुरान सुनते हुए नींद आए। आज आप देखिए कुछ लोगों का हाल है, हर लव स्टोरी पे उनको रोना आता है, हर फिल्म देखकर वो उसी के शहर में खो जाते हैं, लेकिन कुरान के साथ ये ताल्लुक़ नहीं बनता, रूखा फीका ताल्लुक़ है। क्योंकि हम इसको सवाब की खातिर पढ़ रहे होते हैं। जब कोई कुरान पढ़े और उसके बाद उसको अमल में ना लाए तो दिल सख्त हो जाएगा। कुरान सुनने के दौरान बातें करना दिलों को सख्त कर देता है, कुरान सुनकर उसको भूल जाना। आप देखिए बाज़ लोग कैसे होते हैं, पढ़ते हैं तो इतना अच्छा, पेपर्स में नंबर आते हैं पूरे, फहम में पूरे, तर्जमे में पूरे, फिर बाद में एक एक करके सब छूट जाता है। लोग कहते हैं आप क्योंकि नसूहज़म्मा जुक्की रुबी, कुरान पढ़ना भी एक नेमत है लेकिन कुरान पढ़ के इसको संभालना इससे भी बड़ी नेमत है। जैसे अक्सर मैं जिक्र कर देती हूँ इस बात का, कहते हैं कि एटम बम बनाना इतनी बड़ी बात नहीं है, कोई भी मुल्क बना सकता है। बनाने के बाद उसको कीप करना और उसको इस बात से बचाना कि ये अपने ही मुल्क में ना चल जाए, ये बहुत मुश्किल है, इसलिए नहीं लोग बना पाते। गैरों को तो नहीं कहेंगे हमारा एटम बम तुम रख लो, ज़रा सी मिस हैंडलिंग होगी वो फट जाएगा। इसी तरह कुरान पढ़ना, अल्लाह से कोई नेमत मिलना, ये आपका कोर्स करना, कुछ करना बहुत बड़ी दौलत है, लेकिन बाद में इसको संभालना है। आप कहते हैं हम सिर्फ दौरा कुरान सुनेंगे बाद में कुछ नहीं करेंगे, घबरा जाएंगे। बाज़ लोग पूरा कोर्स करके, क्या कई कई कोर्स करते हैं, बाद में रंग ढंग बदलता है। ये तो सिर्फ उसको फ़ायदा देगा जिसने इसको दिल में बसाया, जिसकी आंखों से छलका, जो बाकी उत्खलुफ सिल्मी काफा पर इसके हर हुक्म पर अमल करता रहा। वरना याद रखिए कि अल्लाह ने मेरी आपकी तजवीद और मखारिज सुनकर हमें जन्नत नहीं देनी, इसलिए मेरे आपके लिए ज़रूरी है कि हम इस कुरान को पढ़ते वक्त इसका पूरे का पूरा हक अदा करें। दुआ कीजिए कि ये मेरी आपकी ज़िंदगी का हिस्सा बन जाए और अल्लाह ताला हमें एहसान करने वाले बना दें। अपने लिए अच्छी सी दुआ करें कि अल्लाह अब ये जो दिल की मट्टी थोड़ी थोड़ी नरम होनी शुरू हुई है ना, अब इसको और नरम कर, फिर इसमें अमल के पौधे लगें, अच्छी अच्छी नियतें करें। सब साथी जो भी जहाँ बैठ के भी सुनते हैं कि अल्लाह मैं इस पर कुछ अमल करूँ, कुछ अमल करूँ, हर दिन मैंने कुछ सदका करना है, हर दिन मैंने किसी एक को कुरान की दावत देनी है, हर दिन मैंने अपनी इबादत को अच्छा करना है, अपने लिए एक नया प्लानर बनाएं, अपनी इबादत को ठीक करें, वक्त पे नमाज़ पढ़नी है, और अल्लाह ताला से दुआ करते हैं कि ये कुरान हमारी ज़िंदगी बन जाए।